सरकार ने काफ़ी एक हसास अंदाज में रिएक्ट किया है। इसी बात पर आते हैं, ये बताइए कि वहाँ रॉ की क्या मदाखलत आप देख रहे हैं जिसकी वजह से सरकार ने इस तरह से अपना एक इजहार किया है?
उसकी मिसाल तो मैं आपको सिक्योरिटी एडवाइजर टू प्राइम मिनिस्टर इंडिया जो है अजीत डोल की वो स्टेटमेंट की तरफ आपकी तवज्जो दिलाऊंगा, जिसमें उसने कहा था कि हम पाकिस्तान को बलूचिस्तान के जरिए नॉन स्टेट एक्टर के वास्ते से और उनको पेमेंट करके हम उसको डिस्टेबलाइज करेंगे। इसके अलावा इससे पहले जो चक हेगल था जो फिर बाद में डिफेंस सेक्रेटरी भी बना, उसने भी इस तरफ इशारा किया था कि अफगानिस्तान के अलग से बलूचिस्तान को पाकिस्तान को डिस्टेबलाइज किया जा रहा है और वहाँ पर जो इंडियन कॉन्सुलेट हैं और जो खुसूसन बॉर्डर्स पर हैं और उनके जो कॉन्ट्रेक्टर्स हैं जो वहाँ पर काम कर रहे हैं उनके जरिए किया जाता है।
अच्छा
और इस जी, तो
जी,
मैं इस तनाजुर से अगर
ब्रिगेडियर
देखें
सैद, आप हमारे साथ रहें, इसलिए कि इस वक्त आप भी जानते हैं कि बलूचिस्तान का मामला खासा पेचीदा है। वहाँ जो हैं, जो कौम परस्त हैं, उनकी एक जंग है जो कि लड़ी जा रही है, और उनका कहना है कि ये उनके हुकूक के लिए एक जंग है। इस वक्त हमारे साथ सिविल सोसाइटी की नुमाइंदा अरफाना मल्ला भी लाइन पर हैं। और अरफाना मल्ला, आपको खुश आमदेद।
थैंक यू वेरी मच, शुक्रिया नफीसा।
तो जैसा कि आप भी जानती हैं कि बलूचिस्तान अब हुकूमत के लिए एक बहुत हसास मामला बन गया है, और गालिबन एक जो सोसाइटी, सिविल सोसाइटी की एक अलमबरदार सबीन महमूद, उनका भी आपको मालूम है कि कत्ल किया गया, क्योंकि पिछले दिनों उन्होंने बलूचिस्तान के मामले पर एक सेमिनार ऑर्गेनाइज किया था अपने इदारे T2F में। कुछ आप हमें बताएं कि कराची यूनिवर्सिटी ने भी इस तरह का एक सेमिनार कल किया बलूचिस्तान के मामले पर, और गालिबन आपने उसमें शिरकत की, लेकिन वहाँ उसकी शिरकत में कुछ मसाइल पैदा हुए, क्योंकि जाहिर है ये मामला इतना हसास है कि कराची यूनिवर्सिटी इस तरह का सेमिनार नहीं करना चाह रही थी। इसके बारे में कुछ बताइए।
शुक्रिया बहुत नफीसा। ये बलूचिस्तान के हवाले से एक इम्पोज साइलेंस है, एक ऐसा मौकफ स्टेट की तरफ से ये आ रहा है हमारे तरफ मैसेज के इस मामले पे बात ना की जाए, और जो बात करने की जसारत करता है उसका हशर जो अंजाम है वो सबीन ममून जैसा होता है। ये एक एग्जाम्पल है कि एक सिविल सोसाइटी एक्टिविस्ट खातून जिसका कोई कसूर नहीं था, जिसने सिर्फ एक स्पेस प्रोवाइड की जहाँ पे बैठ के बात की जा सके कि बलूचिस्तान के अंदर क्या हो रहा है। आपके इल्म में होगा कि ये बेसिकली प्रोग्राम जो होना था ये लाहौर यूनिवर्सिटी ऑफ मैनेजमेंट साइंस में होना था, अनसाइलेंसिंग बलूचिस्तान के उनवान के साथ,
जी जी
और वहाँ पे एक दिन पहले ही हसास इदारे के कहा जा रहा है कि DG का एक लेटर आया कि आप इस सेमिनार को होस्ट नहीं कर सकते। उसको जो एक इम्पोस्ट साइलेंस है जो नाफिज की जा रही थी उसको सिविल सोसाइटी ने रिएक्ट किया, और उसके बाद एक और प्रोग्राम उसमें हुआ इस्लामाबाद में सिविल सोसाइटी ने होस्ट किया, वो था अनसाइलेंसिंग बलूचिस्तान टॉक 1। फिर सबीन महमूद ने कराची में वही एक फॉर्मेट लेके एक प्रोग्राम T2F में प्रोवाइड किया एक प्लेटफॉर्म जहाँ पे बात हुई कि इस वक्त बलूचिस्तान के क्या हालात है और बलूचिस्तान में क्या हो रहा है और किस लेवल पे ह्यूमन राइट्स वायलेशन हो रही है। ये बात किसी से ढकी छुपी नहीं है कि बलूचिस्तान में लोग गुम हो रहे हैं, बलूचिस्तान में जदोजहद हो रही है, आज़ादी की तहरीक चल रही है, और बलोच आवाम जो है वो पाकिस्तानी रियासत के साथ, पॉलिसीज के साथ खुश नहीं है। तो बेहतर ये है कि उनको सुना जाए, उनकी आवाज़ बाकी जो हमारी कौमियतें हैं उन तक पहुँचाई जाए, और डायलॉग के रास्ते बंद नहीं होने चाहिए।
जी जी
लेकिन यही हुआ, सबीन ममनून के इंसिडेंट के बाद ये एक मैसेज गया कि ये बात भी ममनून है। उसके बाद हैदराबाद में वुमेन एक्शन फोरम ने एक प्रोग्राम होस्ट किया, और उसकी दूसरी कड़ी में कराची यूनिवर्सिटी में कुछ असाज़ा ग्रुप ने अनाउंस किया कि हम प्रोग्राम करने जा रहे हैं, लेकिन एक रात पहले एक मैसेज सर्कुलेट हुआ कि सेमिनार कैंसिल हो गया है और वो नहीं हो सकता। दूसरे दिन जब ये सेमिनार होना था तो मैंने मालूम किया ऑर्गेनाइजर्स के साथ, क्या आपके ऊपर कोई प्रेशर आ रहा है कि ये सारा कुछ हो रहा है? तो ऑर्गेनाइजर्स का कहना था कि हमारे ऊपर कोई प्रेशर नहीं आ रहा है, जो हमारी एडमिनिस्ट्रेशन है वो खुद ही एक सेल्फ सेंसरशिप के पॉलिसी के तहत हमें अलो नहीं कर रही है कि हम प्रोग्राम करें। और आज जब जिस दिन प्रोग्राम जिस ऑडिटोरियम में होस्ट होना था, ऑडिटोरियम को ताले लगा दिए गए और गेट पे इतनी चेकिंग थी कि कोई दाखिल ना हो सके, सवाए बलोच मिसिंग पर्सन के जो के लिए जदोजहद कर रहे हैं मामा कदीर, ममंद अली टालपुर और फरजाना मस्जिद के, और कोई नहीं जा सका उस सेमिनार में। लेकिन एक मैसेज ये गया सबीन महमूद के जो कातिल थे वो इसमें कामयाब हो गए कि बेशक हमें किसी बंदूक से ना डराएं, एक सबीन के कत्ल से हम सब लोग इतने डर गए कि यूनिवर्सिटी के ऊपर बेशक किसी हसास इदारे का खत आए ना आए, इशारा आए ना आए, वो खुद ब खुद सेल्फ इम्पोज साइलेंस में चले गए।
जी
बलूचिस्तान पे बात आप नहीं कर सकते, अगर करोगे तो इदारे आपको इजाजत नहीं देंगे, अगर अकेडमिया भी बात नहीं कर सकती।
जी अरफाना मल्ला, आप हमारे साथ रहें, क्योंकि यही सवाल मैं ब्रिगेडियर सैयद नज़ीर से करना चाहती हूँ जिन्होंने हमारे साथ इस वक्त स्काइप पे बात कर रहे हैं। ब्रिगेडियर सैयद, ये बताइए कि ये अरफाना मल्ला जैसे लोग जो हैं वो मुल्क से मोहब्बत करते हैं लेकिन जानना चाहते हैं कि हकायक क्या हैं मुल्क के, ऐसे में बताइए कि इस वक्त हुकूमत और फ़ौज बलूचिस्तान के मामले पर खामोशी क्यों अख्तियार करना चाहती है और ये क्यों चाहती है कि दूसरे लोग भी ये ना जानें कि वाकई वहाँ क्या कुछ हो रहा है।
जहाँ तक पाकिस्तान के मीडिया का ताल्लुक है, प्रिंट मीडिया हो, इलेक्ट्रॉनिक मीडिया हो या जो सोशल मीडिया है, और मेरे ख्याल में उसके बारे बलूचिस्तान के बारे में तो बहुत कुछ कहा जा रहा है और बहुत कुछ लिखा जा रहा है और हर किस्म का ओपिनियन सामने आता है। अलबत्त इस किस्म के जो सेमिनार्स होते हैं तो वो भी हो, जिस तरीके से इस्लामाबाद में हुआ, अब ये कराची और पर वहाँ पर मुनक़िद होना, वो कराची के हालात कुछ ऐसे हैं कि कोई वहाँ पर ज़्यादा स्टेबिलिटी नहीं है, दूसरी तरफ लॉ एंड ऑर्डर की सिचुएशन काफ़ी ख़राब है, और तीसरी तरफ पर ये भी हम देखते हैं कि जो बलूचिस्तान का जो मसला है वो इतना वाइड रेंजिंग नहीं है जिस तरीके से उसको प्रोजेक्ट किया जा रहा है, क्योंकि जो पख्तून बेल्ट है बलूचिस्तान की वो तो काफ़ी कंटेंटेड है, काफ़ी काम है, काफ़ी सेटल्ड है, लेकिन जहाँ तक बलूच बेल्ट का ताल्लुक है तो वहाँ पर ये बीले वगैरह और बाकी की एक्टिविटीज़ है। लेकिन एक चीज़ को मद्देनजर रखना चाहिए और वो ये है कि अगर उनके कुछ लीडर जो कि पाकिस्तान से नाराज़ हैं और वो इंडिया के पासपोर्ट्स पर अगर वो सफ़र करते हैं या उनको बाकायदा वहाँ से इंस्ट्रक्शन आती है या उनकी फंडिंग होती है या उनको पनाह मिलती है और वो बाकायदा इस तरीके से ये उनके बारे में बात की जाती है और उनके वॉइस को लोगों तक पहुँचाया जाता है और तो ज़ाहिर है उससे डिसकंटेंट होगा और उससे ज़ाहिर है कि सिक्योरिटी इदारे अलर्ट फील करेंगे। लेकिन एट द सेम टाइम में
जी ब्रिगेडियर सैयद, आप हमारे साथ रहें क्योंकि अरफाना मल्ला को हम दो मिनट देना चाहते हैं और उसके बाद हम अपने अगले मौजू की तरफ जाएंगे जिसमें आपको भी हम लेना चाहते हैं। अरफाना मल्ला, आप बताइए, सिंध में लोग ये चाहते हैं कि उनके हुकूक जो हैं वो बरकरार रहें और कहा जाता है कि उनके वसाइल जो हैं उसका इस्तेहसाल किया जाता है और उनको उनके हुकूक नहीं मिलते, इस हवाले से आप क्या समझती हैं कि बलूचिस्तान के जो लोग हैं इनकी सिंध में कितनी हिमायत है?
एक्चुअली सिंध जो है शुरू से हिस्टोरिकली बलूचिस्तान की जदोजहद है उसके साथ जुड़े हुए हैं। सिंध के लोग क्योंकि वहाँ पे बहुत सारे सिंधी भी रहते हैं और सिंधी बोली भी जाती है, और एक ऐसा साल जो रियासती जबर रहा है वो सिंध में भी रहा है, रिसोर्सेज की एक्सप्लाइटेशन सिंध में भी बहुत ज़्यादा हुई है कि सिंध के रिसोर्सेज रेवेन्यू जितना सिंध जनरेट करता है वो सिंध में खर्च नहीं होता, वो कहीं और चला जाता है, तो ये डिसकंटेंट बलूचिस्तान में भी है। तो ये जो सिमिलरिटी है ना एक विक्टिमहुड की, उसकी वजह से सिंध के लोग बलूचिस्तान के लोगों के साथ बेहद जुड़े हुए हैं और ना सिर्फ हमदर्दी है बल्कि वो इस स्ट्रगल को जो हकीकतन एडमायर भी करते हैं कि अपने हुकूक के लिए लड़ना, वो ये समझते हैं कि ये बहादुरी है, ये गद्दारी नहीं है। तो अगर रियासत इस नहज पे ना जाती और उसको ज़बरदस्ती इस आवाज़ को दबाया ना जाता तो शायद वो इस लेवल पर ना जाते। अब सिंध में यही मरहला चल रहा है कि लोग बातें कर रहे हैं, जदोजहद 40 साल से हो रही है कि हमारे रिसोर्सेज से वो सिंध के ऊपर खर्च किए जाए, क्योंकि पाकिस्तान में सबसे ज्यादा रेवेन्यू सिंध जनरेट करता है और सबसे ज्यादा गुर्बत जो है वो सिंध में है। तो अगर इसको एड्रेस टाइमली नहीं किया गया और ये इस साल जारी रहेगा तो सिंध की हालत भी बलूचिस्तान जैसी हो सकती है। तो ये सोचने की बात है कि इसको किस तरह एड्रेस किया जाए, इसको खामोश नहीं कराया जा सकता किसी बंदूक से, किसी गोली से, किसी दहशत से, किसी सेंसरशिप से। ये आवाज दबेगी नहीं बल्कि और जोर से उठेगी। तो बेहतर ये है कि इन आवाजों को सुना जाए और एक जमहूरी तरीके से इनका जो बेसिक इश्यूज है उनको एड्रेस किया जाए। बलूचिस्तान में जो कुछ हो रहा है, सिंध में जो कुछ हो रहा है, अगर जो लोग आवाज उठा रहे हैं उनको उठा के गुम कर देंगे, उनकी मशक शुदा लाशें मिलेंगी, तो ये आवाज दबेगी नहीं। लोगों का यही सिविल सोसाइटी का बेसिकली मौकफ है कि जो भी ये कुछ हो रहा है आप साबित करें, अदालत में पेश करें, अगर गद्दार भी हैं तो ट्रायल करें। ये कहाँ का इंसाफ है कि उनकी मशक शुदा लाशें हजारों की तादाद में आप फेंक दी जाए। तो ये जो तरीका है रियासत का इन आवाजों को डील करने का, इनको खामोश कराने का, इससे और ज्यादा दहशतगर्दी प्रमोट होगी, इससे और ज्यादा हथियार की सियासत होगी, इससे और ज्यादा जो बाहर दूसरे ममालिक की इन्वॉल्वमेंट है वो इसके अंदर बढ़ेगी, कम नहीं होगी। ये स्ट्रेटजी गलत है, ये जदोजहद सही है, उसको डील करने का तरीकेकार गलत, उसको हैंडल करने का तरीकेकार गलत।
जी बहुत शुक्रिया। इस मोड़ पे हम खुदा हाफिज कहते हैं सिविल सोसाइटी की नुमाइंदा अरफाना मल्ला को, जो कराची से हमारे साथ शामिल थी। बहुत शुक्रिया और खुदा हाफिज। इसके बाद एक आईडी ब्रेक लेते हैं।
मेरी और आपकी दुनिया तब्दील हो रही है। ब्रेकिंग न्यूज, टॉप स्टोरी, एक्सक्लूसिव, सबसे पहले, सबसे आगे, लेकिन सब में मैं और आप कहां हैं? जानने के लिए रहिए मेरे साथ, मैं हूं ताबिंदा नईम।
जी आप वॉइस ऑफ अमेरिका वाशिंगटन से जहां रंग सुन रहे हैं और उम्मीद है कि देख भी रहे हैं, और हम अपने बातों का सिलसिला जारी रखते हैं। हमारे साथ दिफाई तज्ज़ियाकार ब्रिगेडियर सैद नज़ीर हैं जो स्काइप के ज़रिए इस प्रोग्राम में शामिल हैं। ब्रिगेडियर सैद, आपको शायद इल्म होगा कि अब से थोड़ी देर पहले एक ब्रेकिंग न्यूज़ आई थी कि बाज़ ऐसे यमनी थे जो अगवा कर दिए गए थे, जो ग्वादर से बाज़याब हुए हैं। कुछ इसका आप पस मंज़र हमें बताएंगे और उसके बाद हम कोशिश कर रहे हैं कि होम सेक्रेटरी बलूचिस्तान अकबर दुरानी भी आकर इसके बारे में कुछ बात करें। जी ब्रिगेडियर सैद।
जी जहाँ तक यमनी का ताल्लुक है तो बलूचिस्तान और सिंध की जो सरजमीन मिलती है, स्पेशली जो कराची सिटी है, तो उसमें बहुत ज़्यादा गैर मुल्की रहते हैं और गैर मुल्की कुछ जो है वो लीगल है और कुछ इलीगल है, जो कि गल्फ ममालिक के भी हैं और इसी तरीके से बांग्लादेश के भी हैं, बर्मीज भी हैं, और इसी तरीके से जो वहाँ पर कम्प्लेक्शन है, डेमोग्राफिक कम्प्लेक्शन, वो बड़ी डाइवर्स है। और जो गवादर का इलाका है वो हालांकि बलूचिस्तान उसमें आता है, लेकिन सरहदी पट्टी और यहाँ से गल्फ ममालिक में लोग गैर कानूनी तौर पर भी जाते हैं और उधर से भी लोग आ जाते हैं, और जो इंटेलिजेंस एक्टिविटी भी होती है और वो भी तकरीबन कोस्टल लाइन पर होती है, और कोस्टल लाइन के जरिए लोगों को लॉन्च किया जाता है और वहाँ से लॉन्चिंग पैड के तौर पर भी उसको इस्तेमाल किया जाता है। और जहाँ तक इन यमनीज का ताल्लुक है तो यमन में तो जाहिर है कि कुछ अर्से से जो हालात हैं वो ख़राब हैं और वहाँ पर एक किस्म की खाना जंगी है। अब ये लोगों का बहुत इब्तदाई वो है जिस पर कमेंट किया जाए कि भाई ये किसके जरिए आए हुए हैं और किसने उसको अगवा किया था और क्यों रखा गया था, क्योंकि आम लोगों को अगवा करके उसको रखना उससे तो कोई मकसद हासिल नहीं होता जहाँ तक यमन के हालात का ताल्लुक है। लेकिन अगर उसके पीछे कुछ मोटिव हो और वो मोटिव जब तक सामने नहीं आता कि ये लोग किस किस्म के थे, किस प्रोफाइल के थे, किस कबीले से या हुकूमत के किसी इदारे से या किसी खास ग्रुप से ताल्लुक रखते थे, तो फिर एक कमेंट या एक जाविया उसके सामने आ जाता है कि वो क्यों पर वो अगवा किए गए थे और क्यों यहाँ पर रखे गए थे और उनके उसके पीछे मकासद कौन से थे।
ब्रिगेडियर सैद, आप भी जानते हैं कि वहाँ बलूचिस्तान में ला कानूनियत है और बहुत ज़्यादा वहाँ मसाइल हैं। आज भी पता चला है कि कोई डॉक्टर वहाँ से अगवा किए गए हैं। ये बताइए कि इस वक्त فوج کے لیے اتنا مشکل کیوں ہے کہ وہ بلوچستان میں اپنی رٹ قائم کرے؟
جہاں تک بلوچستان کا تعلق ہے, واقعی بہت عرصے سے اس میں جب سے پاکستان بنا ہوا ہے ملٹری آپریشن بھی ہوتے رہے ہیں اور وہاں پر ان کے لیڈرس کو بھی یعنی کافی سارے قوانین بھی آ گئے جو کہ سخت ہے, جو کہ ہیومن رائٹس کے لحاظ سے یا آزادی اسپیچ کے لحاظ سے بڑے ریسٹرکٹڈ ہیں. لیکن ایٹ دا سیم ٹائم جہاں تک پولیٹیکل پارٹیز کا تعلق ہے, خواہ وہ بلوچستان کے ہوں, خواہ وہ سندھ کے ہوں, خواہ وہ فاٹا کے ہوں, تو ان کو ایک پلیٹ فارم اویلیبل ہے اور اس پلیٹ فارم کے ذریعے ان کا جو سینٹ میں یا ان کا جو قومی اسمبلی ہے یا پھر صوبائی اسمبلی ہے, اس قسم کے آواز نہیں آتی جس طریقے سے جس قسم کی آواز سول سوسائٹی اٹھاتی ہے. اور اس کی ریزن شاید یہ ہے کہ ریپرزنٹیشن شاید ویک ہے یا مسائل اتنے گمبھیر نہیں ہے جتنے کہ سول سوسائٹی یا باقی لوگ اس کو پیش کر رہے ہیں, یا تیسری بات یہ ہے کہ یہ لوگ خود اس میں شامل ہیں ان کے ڈپرائیویشن میں جو کہ پولیٹیکل لیڈر ہیں. اب سندھ کی جو مثال لیتے ہیں تو آپ دیکھ لیں کہ سندھ کی باقاعدہ بینظیر بھٹو کی حکومت رہی ہے, اس کے بعد زرداری کی 5 سال حکومت رہی ہے, اور زرداری کی حکومت میں جتنا ہمارے تقریباً 63 سال کا بیرونی قرضہ تھا اس سے ڈبل قرضہ اس دوران لیا گیا, تو آخر وہ پیسہ کہاں پر خرچ ہوا؟
بریگیڈیئر سید, میرا یہ خیال ہے کہ سول سوسائٹی جو ہے وہ پی 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 کی جو حکومت ہے اسے علیحدہ ہو کر بات کر رہی ہے, کیونکہ وہ پیپلز پارٹی کی حکومت کی بھی نکتہ چینی کرتی ہے, لیکن بلوچستان کے مسئلے پر رہتے ہیں. پچھلے دنوں ہم نے یہ سنا تھا, جی ہم نے یہ سنا تھا کہ بعض بلوچ قوم پرست جو جنگجو جو ملک سے باہر ہیں, اور آپ جانتے ہیں ابراہم داد بگتی وغیرہ جیسے لوگ جو لندن میں پناہ لے رہے ہیں, اس وقت فوج یہ کوشش کر رہی ہے کہ ان کو ملک واپس بھیجا جائے, ان کو ایکسٹراڈائٹ کیا جائے جس کو کہتے ہیں, اور ان کا ملک میں ٹرائل ہو. اس کے حوالے سے کچھ بتائیے.
یقیناً ایسے لوگ جو کہ ایسے حالات میں جب کہ ملک حالت جنگ میں ہو اور ایسے ایلیمنٹ ہو جو کہ وہ دشمن کے ہاتھ میں کھیل رہے ہو اور راہ کے اس پر اشارے پر چل رہے ہو, اور پھر ایک ایسے موومنٹ کو جو سیسیشنسٹ موومنٹ ہو اس کو لیڈ کر رہے ہو, تو ایک تو یہ ہو کہ ملک میں جمہوریت نہ ہو, بالکل ہی ڈکٹیٹرشپ ہو اور ایک ماشاء اللہ کی جیسی کیفیت ہو, وہ تو نہیں ہے. لیکن میرے خیال میں ہے کہ اگر اس کو ملک میں آ کر اور وہاں پر ان کو زیادہ سپورٹ ملے, تو میں یہ سمجھتا ہوں کہ اگر اس کو میں الطاف حسین کے کنٹیکسٹ میں لے لوں کہ وہ ملک سے تقریباً 23 سال سے باہر بیٹھا ہوا ہے اور سپیچ کر رہا ہے, اس کو پوری آزادی ہے, اور سپیچ کے ذریعے وہ وائلنس کو انہیں ایکسائٹ کرے, اس کو وہ دے دے, ہوا دے دے, دوسری طرف پر ایسی زبان استعمال کرے جو کہ ملک کے کلچر کے بھی سے مطابقت نہ رکھتا ہو, سیکیورٹی اداروں کو ملین کرنا شروع کر دے, اور پھر دائرے کے ایسے سپیچز دے دے جو کہ وہ ایک قسم کی علیحدگی کی یا ایک قسم کی لوگوں کو یعنی ملک سے یا قوم سے یا ایک اس کے نظریے سے متنفر کر دے,
جی
تو
جی
پھر اس کی اجازت کوئی بھی ملک نہیں دیتا.
بریگیڈیئر سید ہم کیونکہ اس وقت بلوچستان پہ فوکس کر رہے ہیں, لہٰذا اس وقت بتایا جا رہا ہے کہ ہمارے ساتھ بلوچستان کے ہوم سیکرٹری لائن پر ہیں, اور اکبر درانی صاحب آپ کو خوش آمدید.
بہت شکریہ جناب, تھینک یو.
ہمارے ساتھ دفاعی تجزیہ کار بریگیڈیئر سید نذیر ہیں, لیکن ہم بریکنگ نیوز کی طرف آتے ہیں. ہمیں اطلاع ملی ہے کہ گوادر میں بعض یمنی جو کہ اغوا کیے گئے تھے وہ اب پائے گئے ہیں. ہمیں کچھ بتائیے کہ ان کو کس نے اغوا کیا تھا اور یہ کیسے بازیاب ہوئے؟
جی, مجھے گزارش ہے کہ پولیس نے ایک ریڈ کیا ایک گھر پہ, اور وہ گھر جو تھا وہ ایک حاجی لقمان کا ہے جو کہ ڈرگ بیرن ہے. اس کے گھر پہ ریڈ کیا تو وہ خود تو نہیں ملا, لیکن یہ 6 لوگ وہاں پہ ملے, اور یہ 6 یمنی تھے جن کو انہوں نے باندھا ہوا تھا. اور ظاہر ہے یہ وہ لوگ ہیں, ہلو
جی 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 جی
جی جی یہ وہ لوگ ہیں کہ جو نارملی جو لوگ ڈرگ کا کاروبار کرتے ہیں تو وہ اپنے لیے کوئی نہ کوئی ایک وہ رکھتے ہیں ضمانت کے طور پہ چند لوگوں کو, ताकि जब वहाँ सामान की डिलीवरी हो तो ये रिलीज करें उनको। तो ये गरीब वो लोग होते हैं कि जिनको उनकी जमानत के तौर पर रखा जाता है, और ये आज कोई पहला वाकया नहीं है, इस तक के कई वाकया थे जिसमें अफ्रीका के लोग भी निकले हैं वहाँ से, कभी होते हैं इजारे लॉन्चों में आते हैं, इनका पूरा एरिया होता है समुद्र में, बड़ा मुश्किल होता है इनको ट्रेस करना। तो ये उस लिहाज से ये कोई ऐसे कोई अगवाशुदा नहीं है, ये वो लोग हैं कि जो जमानत के तौर पर ड्रग दर में रखवाए होते हैं।
अच्छा जी, तो ये बताएं कि ये इसमें क्या आपने लिंक्स क्या देखे हैं, क्या कौम परस्त जंगजुओं का कोई लिंक हो सकता है इस अगवाकारी के वाकये में?
ये तो चूंकि बहुत जहां भी समंदर है और जहां इनके इलाके हैं उसमें ये चीजें होती हैं, इनका कोई किसी खास उससे ताल्लुक होना ये बड़ी अजीब सी बात, क्योंकि तो उनका बिजनेस है और ऐसे जो हीनियस क्राइम में लोग होते हैं वो कभी भी किसी पार्टी का फ्लैग या लेबल नहीं रखते, क्योंकि उन्हें पता है कि वो अगर वो रखेंगे तो हो सकता है वो जो पार्टी वाले वो खुद ही उसको नोटिफिकेशन करवा दें, तो ये बड़ा वो होता है, लेकिन ये लोग हैं कि जो बिजनेस में इन्वॉल्व हैं।
अच्छा ये बताइए दुरानी साहब, आप होम सेक्रेटरी हैं लेकिन आपके दौर में भी कुछ वाक़यात हो रहे हैं, यकीनन कुछ कमी तो आई है इन वाक़यात में, लेकिन आज भी हमने सुना कि एक डॉक्टर को अगवा किया गया बलूचिस्तान से, ये बताइए कि हुकूमत अपनी रिट बलूचिस्तान में किस तरह कायम कर रही है?
ये अलहमदुलिल्लाह बलूचिस्तान में जब से नई गवर्नमेंट आई है वो जो क्राइम का ग्राफ था हीनियस क्राइम का वो तकरीबन 80-90% नोज डाइव गया है हीनियस क्राइम का। तो नॉर्मल क्राइम थेफ्ट ये चीजें तो होती हैं। अब देखिए अगवा जो है वो एक ऐसा है कि अगवा जब हो जाता है आदमी फिर पता चलता है कि जो ले जाने वाला उसका दोस्त था, फिर वो गए वा उसकी इन्वेस्टिगेशन होती है। अलहमदुल्ला पिछले तकरीबन 7 महीनों में सिर्फ एक या दो इसका दुखा हुआ है, डॉक्टर अलाबख्श का और ये दूसरे इनका है अमीर बख्श का, और ये वाकया है। यहाँ उम्मीद है इंशाल्लाह ये जल्द रिकवरी हो जाएगी और उसमें जो लोग इन्वॉल्व हैं उनको भी कैसे किरदार तक पहुंचाएंगे। तो वो जो जनरल जो ट्रेंड था वो जो क्राइम का था कि जी लॉलेसनेस है ये वो है, वो अलहमदुल्ला उससे हर लिहाज से जो है वो कंट्रोल हुआ
जी। और दुरानी साहब ये तो आप लोग वाकई मुबारकबाद के मुस्तहिक हैं कि जो पिछले सालों में हज़ारों का कत्ल होता था और बहुत सारे बड़े बड़े कत्ल होते थे बलूचिस्तान में, वो ख़त्म हो गए हैं। ये बताइए कि क्या तरीक़ाकार आप लोगों ने अपनाया इस सिलसिले में?
जी इसके लिए बिल्कुल सिंपल है कि लोगों में कॉन्फिडेंस पैदा हो, यहाँ की जो लीडरशिप है चाहे वो सिविल लीडरशिप है या सिविल मिलिट्री रिलेशनशिप है यहाँ का, उसने इस हद तक इसको सपोर्ट किया है कि पब्लिक जो है वो खुद अब इंफॉर्मेशन देती है, और जब पब्लिक आपके साथ हो जाए तो ये जो क्रिमिनल्स होते हैं इनकी कोई पाँव जमीन पे कभी भी नहीं होते, ये हमेशा जो है हिट एंड रन की पॉलिसी पे रखते हैं सिर्फ डिस्टर्ब करना, तो उससे पब्लिक का कॉन्फिडेंस है और ये तमाम की तमाम जो जीत है ये हिंदुस्तान के लोगों की है, उस आवाम की है जिसने हमेशा हमें सपोर्ट किया है, पुलिस को और इंटेलिजेंस एजेंसीज को बताया है कि वो ये वो क्रिमिनल लोग हैं जो हमारी सपोर्ट में शामिल हुए हैं और डिस्टर्ब करना चाहते हैं। तमाम हाईवे से मूव करें अल्लाह ने, चाहे कोयटा से लेकर कराची तक कोई प्रॉब्लम नहीं है, चाहे आप ग्वादर तक जाएं या यहाँ से मूव करें बोलान में या किसी जगह में आपको कोई प्रॉब्लम नहीं होगी। हाँ इक्का दुक्का वाकयात कोई कभी हो जाए तो हम उसका सख्ती से नोटिस लेते हैं, और अभी तक अल्हम्दुलिल्लाह जितने भी वाकयात हुए हैं चाहे रेजिडेंसी का हो चाहे लखपास में लोगों को तार के मारा गया हो, उन सब के सब को 99% लोगों को कैफे किरदार तक पहुँचाया जा चुका है।
जी बहुत शुक्रिया। इस मोड़ पे हम खुदा हाफिज़ कहते हैं होम सेक्रेटरी बलूचिस्तान अकबर दुरानी को, आपकी शिरकत का शुक्रिया और हमारी तरफ से खुदा हाफिज़।
बहुत शुक्रिया, थैंक यू।
इसके बाद एक आईडी ब्रेक लेते हैं।
मेरी और आपकी दुनिया तब्दील हो रही है, मेरी और आपकी दुनिया तब्दील हो रही है। ब्रेकिंग न्यूज, टॉप स्टोरी, एक्सक्लूसिव, सबसे पहले, सबसे आगे, लेकिन सब में मैं और आप कहां हैं? जानने के लिए रहिए मेरे साथ, मैं हूं ताबिंदा ने।
جی آپ وائس آف امریکہ واشنگٹن سے جہاں رنگ سن رہے ہیں اور دیکھ بھی رہے ہیں, اور ہم اپنے اگلے موضوع کی طرف آتے ہیں, اور موضوع ہے بریکنگ نیوز. آج ہی اعلان ہوا ہے کہ پنجاب کے نئے گورنر مقرر ہوئے ہیں. ان کو ہمارے نمائندے محمد اشتیاق نے انٹرویو بھی کیا ہے, اور یہ انٹرویو بھی ہم آپ کو سناتے ہیں تاکہ آپ کو پتہ چلے کہ نئے گورنر کون ہیں اور وہ کیا کچھ ارادہ رکھتے ہیں. لیکن اس سیگمنٹ میں ہمارے ساتھ ہوں گے, بلکہ ہیں, سپریم کورٹ کے وکیل محمود اشرف, جو کہ اسکائپ کے ذریعے اس وقت ہمارے ساتھ ہیں پروگرام میں, اور ان کے ساتھ ہیں سیاسی تجزیہ کار شاہد جتوئی. آپ دونوں حضرات سے ابھی گفتگو کرتی ہوں, لیکن آئیے سنتے ہیں یہ انٹرویو رپورٹ جو تیار کی ہے محمد اشتیاق نے.
پاکستان نے کہا ہے کہ اپنے داخلی معاملات میں بھارت کی مداخلت سے متعلق خدشات سے نئی دہلی کو بارہا آگاہ کیا گیا ہے. وزارت خارجہ کے نئے ترجمان قاضی خلیل اللہ نے جمعرات کو ہفتہ وار نیوز بریفنگ میں کہا کہ پاکستان کے مختلف علاقوں میں
گوادر کی مقامی پولیس کے ایک افسر امام بخش نے وائس آف امریکہ کو بتایا کہ پولیس کو اطلاع ملی کہ نیا آباد نامی علاقے کے ایک مکان میں کچھ غیر ملکی موجود ہیں, جس پر جمعرات کی صبح پولیس نے وہاں چھاپا مارا. وہاں موجود
رفیق رجوانہ صاحب, وائس آف امریکہ کی اردو سروس سے گفتگو کے لیے بہت شکریہ. سب سے پہلے تو آپ کو صوبہ پنجاب کا گورنر نامزد ہونے پر مبارکباد. یہ یقیناً ایک اہم عہدہ ہے, آپ کی ترجیحات کیا ہوں گی؟
دیکھیں جی, میں سب سے پہلے تو میری ترجیحات سے پہلے تو میں رب تعالیٰ کا شکر گزار ہوں اپنی قیادت وزیر اعظم صاحب کا, شہباز شریف صاحب کا, باقی سینئر سیاسی قائدین کا شکر گزار ہوں کہ مجھے جیسے ایک ورکر کو انہوں نے مزید شفقت سے نوازا ہے. جہاں تک ترجیحات ہیں تو ڈیفینیٹلی جو میں آئین کے دائرہ کار میں رہتے ہوئے جو میرے فرائض منصبی ہیں اس کے مطابق انشاءاللہ میں کام کروں گا. اس میں حکومت پنجاب کے تعاون سے جو ہے ان کی گائیڈنس میں جو کچھ میں اپنا کنٹریبیوٹ کر سکوں گا انشاءاللہ ضرور کروں گا. تعلیم ہے, صحت ہے, سب کچھ ہے, مگر کیونکہ ہوتی تو یہ پروینشل گورنمنٹ کے سبجیکٹس ہوتے ہیں, مگر اس میں جو اپنا ان پٹ دے سکا انشاءاللہ میں پوری کوشش کروں گا بالعموم پنجاب کے لیے اور بالخصوص جنوبی پنجاب کے لیے بھی.
آپ نے عملی سیاست کا آغاز کب کیا, اور بطور گورنر نامزدگی کو آپ کتنی بڑی کامیابی سمجھتے ہیں اپنے لیے اور جنوبی پنجاب کے لیے جہاں سے آپ کا تعلق ہے؟
میں نے اپنی عملی سیاست کا آغاز 1979 میں کیا, ایک کونسلر کے الیکشن کے ایس سی ایس الیکشن لڑ کے کونسلر والا میونسپل کارپوریشن ملتان شہر کا. اس کے بعد 1985 میں میں نے جب نان پارٹی بیس کا الیکشن تھا تو ایم پی اے کا الیکشن لڑا اور میں چند ووٹوں سے ہار گیا. پھر اس کے بعد میں مسلسل سیاست میں رہا, کوئی بڑا الیکشن لڑا نہیں تھا. اس کے بعد مجھے میری قیادت نے 97 میں مجھے انہوں نے رفیق تالڑ صاحب جو صدر پاکستان بنے تھے ان کی بقایا مدت کے لیے قائد محترم میاں نواز شریف صاحب نے مجھے مہربانی کرتے ہوئے مجھے پہلی دفعہ سینیٹر بنایا. اس کے بعد پھر ٹیک اوور ہو گیا مشرف کا. اس کے بعد پھر میں عملی سیاست میں رہا, پارٹی کے کئی عہدوں پر رہا, ضلع کا صدر رہا, شہر کا جنرل سیکرٹری رہا, پنجاب کا سینئر وائس پریزیڈنٹ رہا. تو ہر اہم مقدمے میں میں نے پارٹی کے کیسوں کی پیروی بھی کی. تو اس کے بعد پھر دوبارہ میں سینیٹر 2012 میں بنا تھا, اور میں سمجھتا ہوں کہ پارٹی قیادت نے مجھ پر بہت مزید کمال شفقت کی اور مہربانی کی ہے, اور جنوبی پنجاب کے لوگوں کو یہ دلی خواہش تھی کہ ان کے خطے سے اس علاقے سے کوئی بڑے عہدے پر آئے. یہ ایک انتہائی ذمہ داری کا عہدہ ہے, اور عہدے کو ذمہ داری سے نبھانا اصل کام ہے. تو جو کچھ میرا دائرہ کار میں آئینی حدود میں رہتے ہوئے میں کچھ کر سکوں وہ میرے فرائض منصبی ہوئی ہیں, تاکہ میرے دل پر کوئی بوجھ نہ ہو کہ اللہ تعالیٰ نے یہ مجھے موقع دیا, قیادت نے اعزاز بخشا اور میں نے کچھ نہیں کیا یا تھوڑا کیا.
پنجاب پاکستان کا سب سے بڑا صوبہ ہے. اس سے پہلے جو گورنر تھے ان کے دور میں یہ اطلاعات سامنے آئیں کہ ان کا وزیر اعلیٰ پنجاب شہباز شریف سے کوئی ورکنگ ریلیشن نہیں بن سکا. کیا آپ کو بھی اس حوالے سے کوئی خدشہ ہے؟ کہا جاتا ہے کہ شاید اتنا زیادہ کھل کے کام کرنے کی اجازت نہ ہو, نہیں ہوتی گورنر.
یہ باتیں میرا خیال ہے ایسی کوئی بات نہیں ہے, تو ان باتوں کوئی ایسی بات نہیں ہے انشاءاللہ. میں نے تو کہا جی کہ میں انشاءاللہ پارٹی قیادت کی توقعات پر اور انشاءاللہ عوام کی توقعات پر اپنے آئینی دائرہ کار میں رہتے ہوئے جو کچھ کر سکا ضرور کروں گا.
جو بھی عملی سیاست میں حصہ لیتا ہے اس کے خواب تو ضرور ہوتے ہیں. آپ نے کبھی سوچا تھا کہ اتنے اہم منصب پر کی ذمہ داری آپ کو سونپی جائے گی؟
نہیں, میں نے تو کبھی نہیں سوچا. ہم تو ورکر ہیں جی, اور کبھی نہیں سوچا کہ اس اہم منصب پہ ہوں گا, اور اللہ تعالیٰ نے مجھے بڑی قناعت پسندی دی ہوئی ہے. اور میں جو بھی مجھے عہدہ اللہ تعالیٰ کی مہربانی سے اور پارٹی قیادت کی مہربانی سے جب بھی ملا جیسے بھی ملا تو میں نے کوشش کی ہے کہ لو پروفائل رکھ کے ہمبل ہو کے بندہ جو ہے اپنے عہدے کے لیے کام کرے تاکہ محسوس نہ ہو کہ عہدہ ملنے سے خدا نہ خاصہ بندے میں تکبر آ جائے۔
وائس آف امریکہ کی اردو سروس سے گفتگو کے لیے بہت شکریہ سر۔
جی، اور ہم چلتے ہیں سپریم کورٹ کے وکیل محمود اشرف کی طرف جو اسکائپ کے ذریعے اس پروگرام میں شریک ہیں۔ اور محمود اشرف، آپ کا خوش آمدید۔
بہت شکریہ۔
بہت شکریہ، ابھی ہم آپ کو دیکھ بھی رہے ہیں، پہلے آپ کو سنا کرتے تھے۔ یہ بتائیے کہ وہ کون سے محرکات ہیں جس کی بنا پر یہ نئے گورنر رفیق راجوانہ تعینات کیے گئے، اور ان سے کیا توقع کی جا رہی ہے؟
بظاہر تو اس میں دو محرکات نظر آتے ہیں۔ پہلا تو یہ ہے کہ جنوبی پنجاب میں سے ان کا چناؤ ہوا ہے، اور جنوبی پنجاب کو نمائندگی دینا ان کا مقصد رہا ہوگا۔ جنوبی پنجاب میں ویسے خاص طور پر ملتان میں مسلم لیگ نون کی کوئی ایسے معاملات نہیں ہیں کہ انہوں نے اپنے اتنے طویل عرصہ میں جب سے وہ اقتدار میں رہے ہیں کہ ملتان میں کوئی زیادہ ڈیولپمنٹس کی ہوں اور شہریوں کے مطالبات کو زیادہ توجہ دی ہو، تو اس لیے اس کو کمپنسیٹ کرنے کے لیے رفیق رجوانہ صاحب کا چناؤ ایک پہلے تو ملتان کے اور جنوبی پنجاب کے حوالے سے ہوا۔ دوسری بات یہ ہے کہ رفیق رجوانہ صاحب کی ایک لانگ اسٹینڈنگ ایفیلیشن ہے مسلم لیگ نون کے ساتھ، کہ جب وہ عملی سیاست میں آئے تو مسلم لیگ نون کے ساتھ رہے، اور دو دفعہ سینیٹر منتخب ہوئے تو وہ بھی مسلم لیگ نون کے ٹکٹ پر ہی ہوئے۔ اور جو ایک اور بات میں سمجھتا ہوں وہ یہ ہے کہ پاکستان کی پولیٹیکل ہسٹری میں دو تین نام ایسے ہیں جیسے غلام اسحاق خان صاحب ہوئے مرحوم، اس طرح فاروق لغاری صاحب مرحوم، اور اب چودھری سرور صاحب تھے، کہ جو ایسے لوگ تھے کہ جو اپنی ایک علیحدہ شخصیت بھی اتنی نمایاں رکھتے تھے اور ذہن بھی رکھتے تھے کہ جس کی وجہ سے مشکلات درپیش ہوئیں پارٹی لیڈرز کو، کہ جو صرف اپنی ایک اسٹیبلشمنٹ بنا کے پولیٹیکل پارٹیز کو بیٹھے ہوتے ہیں۔ رفیق رجوانہ صاحب آلدو وہ ایک بہت بڑے لائر بھی ہیں، لیکن میں سمجھتا ہوں کہ وہ بڑے متوازن مزاج اور بڑے متحمل مزاج آدمی ہیں۔ آپ نے ان کے یہ جو الفاظ ہیں جو انہوں نے ابھی کہے اسی سے اندازہ لگا لیا ہوگا کہ وہ پارٹی کی قیادت کو ان سے کوئی پریشانی نہیں ہوگی۔
اچھا، محمود اشرف، آپ سپریم کورٹ کے وکیل بھی ہیں، آپ ہمیں یہ بتا سکتے ہیں کہ پچھلے دنوں ہم نے دیکھا کہ لاہور ہائی کورٹ میں میاں نواز شریف کے خلاف ایک پرانا کیس جو ہے وہ اٹھایا گیا ہے، یہ بدعنوانی کا کیس ہے۔ بتایا جاتا ہے کہ کچھ 24 سال ہو گئے ہیں اس کیس کو فائل کیے ہوئے۔ یہ بتائیے، اس موڑ پہ ہم دیکھ رہے ہیں کہ بہت سارے سیاستدانوں کے خلاف کیسز اٹھائے جا رہے ہیں، اور اب ایک وزیر اعظم کے خلاف یہ کیس کا اٹھایا جانا، آپ اس کو کس نظر سے دیکھتے ہیں؟
دیکھیے، سب سے پہلے تو بات یہ ہے کہ مسلم لیگ نون پر خاص طور پر یہ الزام ہے کہ ان کے خلاف جو کیسز ہیں وہ بہت عرصے سے دبے ہوئے ہیں، اور شاید جوڈیشری بھی ان کا ساتھ دیتی ہے کہ اس کو فیصلہ کرنے کے لیے ان کیسز کو سماعت میں نہیں آنے دیتی۔ ایک تو یہ بات ہے کہ ان کے خلاف یہ کیس آیا۔ دوسرا، ایک نیا جو ٹرینڈ ہے پاکستان میں اور ایک نئی ٹرمنالوجی یوز ہو رہی ہے، جہاں وہ دہشت گردی جو مذہب کے نام پر اور علاقوں کے نام پر اور زبان کے نام پر ہو رہی ہے، وہاں یہ جتنی بھی لوٹ مار ہوئی، کرپشن ہوئی، اس کے متعلق بھی یہ ایک بات ذہن میں سب لوگوں کے آ رہی ہے کہ ان میں بھی اگر کسی کے خلاف کیسز ہیں یا جو اشخاص اور جو بھی طبقات اس میں ملوث ہیں اس کو بھی دیکھا جائے، تو اس سلسلے میں اس کو ایک جو ٹرم دی جا رہی ہے وہ بھی دہشت گردی کے زمرے میں ہی آتی ہے۔ اور میں یہ سمجھتا ہوں کہ اب وقت کی ضرورت ہے کہ ان لوگوں کے خلاف بھی اگر جو بھی پولیٹیکل پارٹیز ہیں ان کے ساتھ جو لیڈرز ہیں ان کے خلاف بھی جو مقدمات ہیں ان کو سامنے آنا چاہیے، اور ان کی سماعت جو ہے وہ باقاعدہ طور پر بڑی شفاف ہونی چاہیے تاکہ اس ملک کے عوام کو اس بات کا اطمینان ہو کہ قانون ہر شخص کے لیے ہے اور قانون کی گرفت بھی کسی بھی شخص سے دور نہیں ہے.
اچھا محمود اشرف, آپ جانتے ہیں کہ پاکستان کا معاملہ بڑا پیچیدہ ہے اور جو چیز سطح پہ نظر آتی ہے وہ اکثر پس پردہ کچھ اور بھی ہوتی ہے. اس وقت ہم سینئر صحافی شاہد جتوئی کی طرف جاتے ہیں جو کراچی میں ہوتے ہیں. اور شاہد جتوئی, آپ کو خوش آمدید.
جی مہربانی.
مہربانی. اور آپ بھی جانتے ہیں اس وقت سیاست دانوں کے گرد گھیرا تنگ کیا جا رہا ہے. ایک طرف تو میاں نواز شریف کے خلاف یہ بدعنوانی کا کیس, دوسری طرف آپ نے دیکھا کہ زرداری کے خلاف فہمیدہ مرزا بیانات دے رہی ہے, تیسری طرف ایم کیو ایم کے الطاف حسین کے حوالے سے کہا جا رہا ہے کہ ممکن ہے ان کو گرفتار کیا جائے. آپ کیا دیکھ رہے ہیں کہ کیا واقعی اس وقت حکومت یا فوج جس کو کہتے ہیں وہ بدعنوانی کے کیسز چلانے میں سنجیدہ ہے, یا پھر ایک طرح سے اپنی برتری یا اپنا گرپ جسے کہتے ہیں وہ مضبوط کر رہی ہے؟
جی میں پاکستان کی ہسٹری پہ نظر ڈالتا ہوں تو ایک بنیادی خرابی نظر آتی ہے, ایک فالٹ ہے جو احتساب نظام میں موجود ہے. قیام پاکستان کے بعد جن لوگوں نے تحریک پاکستان کے لیے, میں یہ بار بار آپ کے پروگرامز میں بات کرتا رہا ہوں کہ جن لوگوں نے تحریک پاکستان میں اپنا تن من دھن سب کچھ قربان کیا, ان لوگوں کو ایبڈو اور پراڈا جیسے سیاہ قوانین کا نشانہ بنایا گیا اور احتساب کی سمت ہی غلط متعین کی گئی. احتساب صرف اور صرف سیاست دانوں کے لیے یا سیاست دانوں کی ایلیمینیشن کے لیے, انہیں سیاست سے ہٹانے کے لیے, انہیں سیاسی اور تباہی طور پر ختم کرنے کے لیے احتساب کا ہتھیار استعمال کیا گیا. یہ ایک بیسک فالٹ ہے جو قیام پاکستان کے بعد سے چلا آ رہا ہے. اب ہر اس دور میں احتساب کا نظام ان قوتوں کے ہاتھ میں رہا ہے جو بنیادی طور پر ایبڈو اور پروڈا کے وارث ہیں, بنیادی طور پر وہی کرتے رہے ہیں احتساب. میں اس بات سے متفق نہیں ہوں کہ ایم کیو ایم, پاکستان مسلم لیگ نون اور پیپلز پارٹی کا ایک طرح کا احتساب ہوگا. اس میں بھی وہ خود طے کریں گے کہ کس کا کتنا احتساب ہوگا. یہ سب کے برابر احتساب بھی نہیں ہوگا, یہ بھی میں آپ کو بتا دوں. اور کس کو کتنا جکڑنا ہے, کس کو کتنا شکنجہ سخت کرنا ہے, کس پر کتنا عذاب ڈالنا ہے, کہاں احتساب کا جو تلوار ہے وہ چلانی ہے, اور کہاں جو ہے وہ انصاف کے تقاضے پورے کرتے ہوئے کیسوں سے بری کر دینا ہے. یہ سب طے ہوتا ہے, ایک ہی جگہ پہ طے ہوتا ہے جنہوں نے ایبڈو اور پروڈا بنایا. یہ آپ نہ کہیں کہ ساری پولیٹیکل فورسز جو ہیں وہ دباؤ میں ہیں. یہ بہت پیچیدہ گیم ہے پاکستان کا, جسے سمجھنے کے لیے پاکستان کی پہلے دن کی تاریخ سے, پہلے دن جب قائد اعظم محمد علی جناح ماڑی پور ایئرپورٹ سے اترے تھے اور پاکستان کی اسٹیبلشمنٹ نے ان کے ساتھ جو کچھ کیا اور آج تک جو کچھ ہو رہا ہے, سب چیزوں کو مد نظر رکھتے ہوئے چیزوں کو سمجھنا چاہیے, الگ کر کے چیزوں کو سمجھا بھی نہیں جا سکتا.
شاہد جتوئی, کیونکہ ہمارے پاس ایک منٹ ہے, لہٰذا جانے سے پہلے اگر آپ اس پر بات کریں, آپ کے خیال میں لا اینڈ آرڈر اور قانون کی صورتحال اور بدعنوانی اس وقت حکومت کی ترجیحات نظر آتی ہیں کہ ان لعنتوں سے جو ہیں وہ ملک کو پاک کیا جائے؟
جی میں سمجھتا ہوں کہ اب پولیٹیکل فورسز جو خاص طور پر پولیٹیکل گورنمنٹس ہیں, ان کی سمت ٹھیک ہے, ان کے لیے پرابلمس ہیں, لا اینڈ آرڈر ٹھیک کرنے میں بھی ان کے لیے پرابلمس ہیں. جس طرح لا اینڈ آرڈر ٹھیک ہونا چاہیے, جس طرح پولیٹیکل فورسز چاہتی ہیں, اس طرح نہیں ہونے دیا جاتا, یہ کر رہی ہیں. جس طرح کرپشن ختم ہونی چاہیے وہ بھی نہیں ہونے دیا جا رہا. یہ میں سمجھتا ہوں کہ پولیٹیکل پروسیس جاری رہنا چاہیے. ان کی ایفرٹس خاص طور پر یہ 2008 سے اب تک جو پولیٹیکل پروسیس چل رہا ہے اور اس کو جس طرح بچانے کی کوشش کی جا رہی ہے, اس میں ہاب ناب بھی ہو رہی ہے, اس میں مصلحت کا بھی لوگ شکار ہو رہے ہیں, سب معاملات ہو رہے ہیں, بہت پیچیدہ چیزیں ہیں. اگر پولیٹیکل پروسیس ہوتا رہے اور پولیٹیکل اکاؤنٹیبلٹی سسٹم مضبوط ہو جائے, خاص طور پر پارلیمنٹری اکاؤنٹیبلٹی سسٹم مضبوط ہو جائے, تو اس سے بہتر کوئی نظام نہیں ہوتا.
بہت شکریہ. ہمارے ساتھ ہے سینئر صحافی اور سیاسی تجزیہ کار شاہد جتوئی جو کراچی میں ہوتے ہیں, اور ان کے ساتھ ہے سپریم کورٹ کے وکیل محمود اشرف جو کہ اس وقت راولپنڈی سے ہمارے ساتھ شامل تھے اسکائپ کے ذریعے. بہت شکریہ اور خدا حافظ. اس کے بعد ایک آئی ٹی بریک لیتے ہیں.
واٹس اپ پاکستان, کیا سین ہے پاکستان, جانیے facebook.com/voaurdu یا twitter.com/urduvoa. ہم سے رابطہ کیجیے urduvoa.com پر. واٹس اپ پاکستان, کیا سین ہے پاکستان, urduvoa.com.
ڈرون حملے رکیں گے یا جاری رہیں گے, دہشت گردی گلوبل چیلنج یا پاکستان کی جان, عالمی فنڈنگ اور تجارت کے بغیر معیشت کیسے بہتر ہوگی,
جی آپ وائس آف امریکہ واشنگٹن سے جہاں رنگ سن رہے ہیں اور دیکھ بھی رہے ہیں. اور ہم اپنے آخری موضوع کی طرف آتے ہیں, اور موضوع یہ ہے کہ عالمی دہشت گردی کا مقابلہ کرنے کے لیے انٹرنیٹ کو کس طرح استعمال کیا جا رہا ہے. اس وقت ہمارے ساتھ اسکائپ کے ذریعے اسٹریٹفر یعنی اسٹریٹجک فار کاسٹنگ کے کامران بخاری لائن پر ہیں, اور ان کے ساتھ ہیں مولانا عامر حسین نقوی جو کہ ڈائریکٹر ہیں شیعہ کاؤنسل کے اور یورپ سے اس پروگرام میں شامل ہیں. آپ دونوں مہمانوں کو خوش آمدید.
جی شکریہ.
اور کامران بخاری آپ سے ہی ابتدا کرتے ہیں کہ آج کوئی بریکنگ نیوز آئی ہے, اور یہ ہے کہ آپ جانتے ہیں کہ ٹیکسس میں ایک واقعہ ہوا تھا جس میں ایک حملہ کیا گیا اور جس میں دو گن مین جو ہلاک کیے گئے, ان میں سے آپ بھی جانتے ہیں کہ ایک کا سراغ لگایا گیا کہ ان کا تعلق پاکستان سے تھا. اب آپ یہ بتائیں کہ اسلامک اسٹیٹ اور ان گن مین کے درمیان کوئی تعلق نظر آیا ہے؟
دیکھیں بظاہر تو کوئی لنک جو ہے ہمیں نہیں ملا, لیکن جو شخص جو ہے ایریزونا میں تھا جو کہ کانورٹ ہے, اس میں ایک شخص کانورٹ ہے اور ایک شخص جو ہے وہ پاکستانی فادر اور امریکن مدر کا جو ہے نا اپنا آف اسپرنگ ہے, تو یہ دو شخص تھے. جو تو پاکستانی ہیریٹیج کا ہے وہ گارلینڈ ٹیکسس کا کسی زمانے میں رہنے والا تھا, لیکن جو دوسرا شخص ہے وہ جو ہے اس کے کچھ تعلقات جو ہیں یا اس کا کوئی ریکارڈ تھا کہ بھائی وہ جو ہے دہشت گردی کے میں ملوث تھا یا اس میں جو ہے شامل ہونا چاہ رہا تھا اور وہ ایف بی آئی کی نظر میں تھا. تو اب یہاں تک تو بات ہے, وہ کہیں صومالیہ جانا چاہ رہا تھا, لیکن یہ ہے کہ داعش کے ساتھ اس کا تعلق جو ہے اس کے لنکس ابھی تک جو ہے نہیں ملے ہیں, لیکن ہو سکتا ہے کہ کسی طریقے سے وہ اپنے طور پہ اور اس دوسرے ساتھی کو جو کہ پاکستانی ہیریٹیج کا بندہ ہے اس کے ساتھ مل کے تو داعش کے ساتھ کسی قسم کی کوئی کمیونیکیشن کرنے کی کوشش کر رہے ہوں.
اچھا جی, اور اس وقت یورپ چلتے ہیں جہاں سے ہمارے ساتھ مولانا عامر حسین نقوی لائن پر ہیں. اور نقوی صاحب آپ کو خوش آمدید.
بہت شکریہ, آپ کی خدمت میں سلام.
وعلیکم السلام. اور آپ کے بھی علم میں ہے کہ نادر صوفی جو حملہور تھے ٹیکسس کے واقعے میں, ان کے تانے بانے پاکستان کے ساتھ ملتے رہے, اور ہم یہی آپ سے دریافت کرنا چاہتے ہیں کہ اس طرح کے نوجوان اس وقت یورپ میں کتنی تعداد میں پائے جاتے ہوں گے جو کہ اس وقت دہشت گردی کی طرف راغب ہو رہے ہیں؟
بسم اللہ الرحمن الرحیم. بہرحال اس میں کسی تعداد کا تو کوئی پتہ نہیں، بلکہ میں سمجھتا ہوں کہ یہ کوئی انڈیویجولز ہیں جو کہیں سے وہ ہدایات دے رہے ہیں، ورنہ ایسی کوئی تعداد کسی کے علم میں نہیں ہے کہ کتنے ہیں. اور البتہ ایک جنرل جو چل رہا ہے دنیا میں یہ آئسل والا، داعش والا اور سلسلہ، یہ ایک بہت پرانی سوچ ہے، یہ آج نہیں چلی، بلکہ آپ دیکھیں تو بالکل پیغمبر اکرم صلی اللہ علیہ وسلم کے بعد 40 برس کے اندر جو ہے ایک گروپ، اس کو خوارج کہا جاتا تھا، وہ اسی سوچ کا حامل تھا. اور یہ سوچ چلتے چلتے اب درمیان میں اس سوچ کو کچھ حکومتوں نے استعمال کیا، مثلاً اسے طالبان کو تیار کیا اسی سوچ والوں کو، کچھ اور بھی شامل ہو گئے لالچ میں. تو یہ ایک سوچ ہے، اس سوچ کا کچھ یہ فیصلہ کرنا کہ کتنے ہوں گے یورپ میں. یورپ الحمدللہ بہت، کل پرسوں بھی ایک میٹنگ تھی، مسلمان بہت پیار سے محبت سے رہ رہے ہیں، یورپ کے قوانین کو فالو کرتے ہیں اور وہ بالکل میجورٹی مسلمانوں کی، بلکہ واسٹ میجورٹی جو ہے وہ کبھی پسند نہیں کرتی ایسے لوگوں کو. یہ کچھ ایک گروپ ہے، اب یہ پیسے کے لیے کر رہا ہے یا ان کی سوچ غلط ہے؟ سوچ بھی غلط ہو سکتی ہے اور پیسہ بھی چل رہا ہے، کیونکہ کہیں میں تو سمجھتا ہوں کہ کچھ لوگ، یہ نہ ہو کہیں کہ کچھ تنظیمیں، سیکرٹ تنظیمیں ان کو تیار کرتی ہوں اس بہانے جو ہیں اسلام کے مقابلے کے لیے قوانین بنائے جائیں. مجھے تو یہ لگ رہا ہے کہ یہ تھوڑے سے
جی نقوی صاحب، آپ نے ایک اہم بات کی، کیونکہ ایک قانون غالباً کل ہی پاس ہوا ہے فرانس میں انٹرنیٹ کے حوالے سے، اسی کے بارے میں میں کامران بخاری سے پتہ کرنا چاہوں گی. کامران بخاری، کہا جاتا ہے کہ اس طرح کا قانون شاید صرف رشیا میں ہے جس میں انٹرنیٹ کے ذریعے کوئی بھی ریاست اس حد تک جاسوسی کر سکتی ہے اپنے ہی لوگوں پر. کچھ اس قانون کے بارے میں بتائیے جو کہ فرانس میں پاس ہوا ہے.
دیکھیں، میرے پاس ڈیٹیلز فرانس کے قانون کی تو نہیں ہے، لیکن دیکھیں یہ ایک ایسی چیز ہے کہ جو ڈی فیکٹو ہو رہی ہے. بلکہ آج ہی کچھ دیر پہلے جو ہے امریکی ایک کورٹ نے جو ہے وہ جو کلیکشن ہے این ایس اے کی، اس کو جو ہے کہا ہے کہ یہ پیٹریٹ ایکٹ کے تحت نہیں ہے، یہ جو ہے قانونی طور پہ لیگل نہیں ہے، لیکن اس کو سٹرائک ڈاؤن نہیں کیا ہے کیونکہ جو ہے وہ جو عدالتی کاروائی ہے وہ بھی چل رہی ہے. تو لیکن اس کے اوپر ہلچل بہت زیادہ ہے. ایک طرف جو ہے وہ لوگ ہیں جو کہتے ہیں کہ جی پرسنل فریڈمز اور جو ہے نا پرائیویسی جو ہے اس کو پرولیج کرتے ہیں، کہتے ہیں کہ جی یہ اس قسم کی جو حکومتی جاسوسی ہے انٹرنیٹ کے ذریعے، الیکٹرانک ایوز ڈراپنگ جس کو کہا جاتا ہے، تو وہ تو جو ہے لوگوں کی پرائیویسی کے جو ہے نا خلاف ورزی کر رہی ہے اور انسانی جو بیسک انسانی جو رائٹس ہیں ان کو اور سول لبرٹیز کے خلاف ہیں. لیکن دوسری جانب حکومتیں جو ہیں وہ ایک مہمے کا شکار ہیں جو کہ سیکیورٹی سے ریلیٹڈ ہے. تو الٹیمیٹلی یہ وہ ایک کلاسک قسم کا آرگیومنٹ ہے کہ جی اپنا فریڈم ورسز آرڈر کر کے، کہ جی جو ہے نا فریڈم جو ہے وہ زیادہ اہم ہے یا جو ہے نا وہ سیکیورٹی. میں ذاتی طور پہ سمجھتا ہوں کہ سیکیورٹی جو ہے وہ ہوگی تو فریڈم ہوگا، اگر سیکیورٹی نہیں ہے تو آپ فریڈم بھی نہیں دے سکتے.
کامران بخاری، آپ کے بھی علم میں ہے کہ آج برطانیہ میں انتخابات ہو رہے ہیں، وہاں آپ کیا ٹرینڈ دیکھ رہے ہیں؟ کیا لوگ کنزرویٹو پارٹی کی طرف جا رہے ہیں یا لیبر پارٹی کی طرف؟ اور اگر ان میں سے کوئی ایک آیا اقتدار میں تو کیا تبدیلی دیکھتے ہیں؟
میں فکر کا حامل ہوں کہ جو کہتا ہے کہ پرسنالٹیز اور خاص پولیٹیکل گروپس جو ہیں ان کی تبدیلی حکومتی سطح کے اوپر جو ہے مجموعی طور پہ پالیسی کے اوپر کوئی خاص قسم کا جو ہے چینج نہیں لاتی. اس کی وجہ بیسک ہے اور وہ یہ ہے کہ چاہے وہ لیبر ہو یا کنزرویٹیوز ہوں یا کوئی اور ہو یا کسی بھی ملک کی بات کی جائے، امریکہ کی جائے، پاکستان کی جائے، دنیا کے ہر خطے کے اندر جو فریقین ہوتے ہیں، سیاسی فریقین، جب وہ حکومت میں آتے ہیں تو کوئی جادو کی چھڑی تو ہوتی نہیں ان کے پاس. वो पिछली जो हकूमती पार्टी होती है उसके जो उसको मुश्किलात दुश्वार होती हैं वही मुश्किलात उनको भी दुश्वार होती हैं। हाँ ये हो सकता है कि जो है एक नया मैंडेट लेके आए, कुछ थोड़े से आइडियाज टैक्टिकल लेवल के ऊपर जो है वो बेहतर हों, लेकिन जो कंस्ट्रेंट्स हैं, जो लिमिटेड मेन्यू ऑफ ऑप्शंस है, वो वही का वही रहता है। तो मैं तो नहीं समझता कि हमको खास तब्दीली देखेंगे, लेकिन देखें अभी रिजल्ट्स नहीं आए तो मुझे लगता है कि कोई मखलूत हकूमत बनेगी किसी जो है ना किसी लेवल पे।
अच्छा जी, और नकवी साहब आप यूरोप में हैं, आपने देखा कि जनवरी में फ्रांस में ये जो हमला हुआ शार्ली एब्दो की ऑफिसेस पर, उसके बाद और अभी टेक्सास में यानी अमेरिका में ये जो वाकया हुआ और बहुत ही अफसोसनाक वाकया हुआ, इसके बाद आप क्या देखते हैं कि यूरोप अमेरिका में मुसलमानों के लिए क्या जज्बात पाए जाएंगे, क्या तब्दीलियां आप तवक्को करते हैं?
देखिए ऐसे हमले जो हैं उनको हम उनके हम तायद नहीं करते। ये छोटा सा कोई ग्रुप है जज्बाती और वो किसी वजह से फिर वही बात कि वो इस हद तक पहुंच गया कि इसको इस्लाम भी इजाज़त नहीं देता कि खामखा जाकर आप हमला कर दें, तो ये दोनों गलत काम हुए हैं। अलबत्ता दूसरी तरफ जो हम कहते हैं कि ये हुकूमतें हैं चंद आदमियों की वजह से तमाम इंसानों की जो है वो फ्रीडम पे कदगन लगाना जो है ये भी कोई बात नहीं है, बल्कि मैं समझता हूँ कि चंद बंदों की तशद्दुद पसंदी की वजह से यहाँ यूरोप जो है वो तशद्दुद की तरफ बढ़ रहा है, इसी को तशद्दुद कहते हैं। जरूरी नहीं होता कि आप जो है गोली मारें, लेकिन किसी को ज़हनी टॉर्चर करें ये भी तशद्दुद होता है। तो उनको पता है कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम को मकाम मुसलमानों का कितना है और किस कदर प्यार करते हैं, तो उन लोगों को भी ऐसे लोगों को रोकना चाहिए कि जो लोग आज़ादी के नाम पर फ्रीडम ऑफ स्पीच के नाम पर जो है वो हुजूर की तौहीन कर रहे हैं। तो ये गवर्नमेंटों का काम है कि वो पब्लिक के जज्बात का ख्याल रखें। तो पब्लिक जो है उसमें यहाँ बहुत ज्यादा मुसलमान है, खुद फ्रांस में बहुत ज्यादा मुसलमान है। मुझे ये नजर आ रहा है कि ये हुकूमतें जो हैं ये तशद्दुद पसंदी की तरफ बढ़ रही हैं चंद बंदों की वजह से, और शायद ये चंद बंदे जो हैं इनकी कोई वैल्यू नहीं होती इतनी बड़ी आबादी में। तो फ्यूचर अल्हम्दुलिल्लाह मुसलमानों का अब तक तो ठीक है, और आइंदा भी मुझे नहीं लगता कि ये हुकूमतें मुसलमानों को इस्लाम पर प्रैक्टिस या इस्लाम की जो प्रीचिंग में कोई रुकावट डाल सकें, क्योंकि इस्लाम के अंदर अपनी एक पावरफुल लॉजिक और मंतिक है, इसको रोका नहीं जा सकता। अलबत्ता ये इस किस्म के कवानीन जो हैं वो परेशान कुन है खुद हुकूमत के लिए भी, सुबह शाम रात को दिन को देखते रहें लगे रहें क्या कुछ कहा किसी ने, और डिजिटल जो कम्युनिकेशन है उसमें जहाँ आप लगे रहें, और ये बहुत ही अफसोसनाक बात हो गई कि सबकी जो है वो प्राइवेसी, वो कुछ प्राइवेसी रही ही नहीं, और इस्लाम और इंसानी हकूक की तंजीमें मुसलमान और खुद इस्लाम इसके खिलाफ है कि आखिर कुछ
जी जी और जी जी और आपके इल्म में होगा कि पाकिस्तान की जो सेनेट है उन्होंने भी टेक्सास के वाक़े के बाद एक करारदाद पास की कि लोग ज़्यादा मुश्तइल ना हों टेक्सास के वाक़े के हवाले से। बहुत शुक्रिया, क्योंकि हमारे प्रोग्राम का वक्त बिल्कुल ख़त्म हुआ। हमारे साथ थे शिया काउंसिल के डायरेक्टर यूरोप में मौलाना आमिर हुसैन नकवी, और उनके साथ थे यहाँ दिफाई तज्ज़ियाकार स्ट्रैटफर यानी स्ट्रेटिजिक फॉरकास्टिंग में कामरान बुखारी। बहुत शुक्रिया आप दोनों हजरात का, और हमारी तरफ से खुदा हाफिज़। और इससे पहले आपने सुना सुप्रीम कोर्ट के वकील महमूद अशरफ को, जो स्काइप के ज़रिए इस प्रोग्राम में शरीक थे। उनके साथ थे कराची से सीनियर सहाफ़ी और सियासी तज्ज़ियाकार शाहिद जतोई। और इब्तिदा में इस प्रोग्राम में थे इंस्टीट्यूट फॉर पॉलिसी स्टडीज़ में दिफाई तज्ज़ियाकार ब्रिगेडियर सैद नज़ीर, अरफाना मल्ला जो कि सिविल सोसाइटी की नुमाइंदगी करती हैं, और हमारे साथ थे बलूचिस्तान के होम सेक्रेटरी अकबर दुरानी। इस प्रोग्राम के लिए हमारे इंजीनियर्स थे मार्टिन क्रोसियस और रॉब मिकलेन, प्रोड्यूसर्स अरीशा खान और अंजुम हेरल गिल। वॉइस ऑफ अमेरिका वॉशिंगटन से मैं हूं नफीसा हूद भाई, सुनने का शुक्रिया और खुदा हाफिज।
इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे, और वो वॉइस ऑफ अमेरिका के मौकिफ़ یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے ہیں۔